नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। पहलगाममा भएको उग्रवादी हमलाको जवाफमा भारतले पाकिस्तानमा आक्रमण गरेपछि त्यसबाट नेपालमा पर्ने सम्भावित असरहरूबारे चासो र चिन्ता प्रकट भइरहेका छन्। पहलगाममा अप्रिल 22 भएको हमलामा एक नेपाली सहित 26 जनाको ज्यान गएपछि त्यसको जवाफमा भन्दै भारतले पाकिस्तानमा बुधबार बिहान आक्रमण गरेको थियो। विकसित परिस्थितिपछि राष्ट्रिय सुरक्षा परिषदको बैठकमा हिजो यसले पार्ने प्रभाव र अपनाउनु पर्ने रणनीतिबारे पनि छलफल भएको छ। देशको सुरक्षा परिस्थितिको सूक्ष्म विश्लेषण गरी आवश्यक रणनीति तय गरेर अगाडि बढ़ने विषयमा छलफल भएको बताइएको छ। असंलग्नताको नीति अख्तियार गरेको नेपालले विगतमा भारत र पाकिस्तान बीच युद्ध भएको अवस्थामा समेत शान्ति र सहकार्यमा जोड़ दिँदै आएको थियो। नेपालको सन्दर्भमा नेपालको छिमेकी राष्ट्रसँगै अत्याधिक निर्भरता पनि भारतसँग रहिआएको छ। त्यस्तै पाकिस्तान पनि नेपालको पुरानो मित्र भएकाले दुवै देशसँगको सौहार्दपूर्ण सम्बन्ध महत्वपूर्ण रहेको छ। आज हामी भारत पाकिस्तान बीच पछिल्लो तनाव, यसले विश्व राजनीतिमा पार्न सक्ने प्रभाव, नेपालले लिनुपर्ने निर्णय लगायतका विषयमा नेपाली सेनाका पूर्व उपरथी समेत रहिसक्नुभएका द्वन्द्वविद डाक्टर पूर्ण सिलवालसँग कुराकानी गर्छौं। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
हजुर, अब जसरी भारत र पाकिस्तान बीच पछिल्लो तनाव बढ़दै गएको छ, हुन त भारत र पाकिस्तान बीचको तनाव नयाँ होइन, विगतमा पनि समय समयमा त्यहाँ तनाव भइ नै रहेको थियो। सन् 1947 विभाजन यता नै भारत र पाकिस्तान सधैँ जसो युद्धकालीन मनोविज्ञानमा रहँदै आएका छन्। अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ हामी नेपालमा बसेर?
नेपालमा बसेर हेर्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ यो हामी सार्क सदस्य राष्ट्रहरूको कारणले र सार्कको प्रधान कार्यालय मुख्यालय नै यहीँ काठमाडौँमा भएको उनीहरूले चाहिँ अब नेपालको महत्व एउटा त्यहाँ छ। दोस्रो चाहिँ त्यो द्वन्द्वमा हाम्रो एकजना नेपाली तपाईँले अघि भनिहाल्नुभयो, हाम्रो त्यो उहाँको एकजनाको मृत्यु भएको अवस्था छ होइन। त्यसपछि चाहिँ अर्को चाहिँ हाम्रो छिमेकी भारत र पाकिस्तान दुइटै चाहिँ न्युक्लियर पावर हो, दुइटै संसारकै सबभन्दा शक्तिशाली सैनिक शक्ति भएका देशहरू पनि हुन् र यिनीहरू अघि तपाईँले भनेको जस्तै 1947 नै पटक पटक युद्ध लड्दै आएको र यो एकले अर्कालाई चाहिँ आतंककारी हमला गरेको भनेर भारतले पाकिस्तानमा आरोप लाउने, पाकिस्तानले भारतलाई आरोप लाउने क्रममा चाहिँ धेरै पटक ससाना लडाइँहरू पनि भएका छन्। युद्ध त नभन्नु, सानसाना चाहिँ सर्जिकल स्ट्राइक जस्ता ससाना सैनिक कारवाहीहरू पनि भएका छन्। यो अहिले चाहिँ किन यसको बढी सरकार भयो भन्दाखेरि, अहिले यो पहलगाममा जुन 26 हिन्दू पर्यटकहरूको चाहिँ मृत्यु भयो, त्यसपछि भारतले चाहिँ त्यसको बदला लिने भनेर चाहिँ घोषणा गर्यो र उता सिन्ध जुन सन्धि छ उनीहरूको पानीको बाँडफाँड सम्बन्धीको सन्धि सिन्ध नदीको, त्यो बाँडफाँड त्यो पनि अहिले चाहिँ स्थगित गरेको हुनाले चाहिँ त्यो पनि एउटा पाकिस्तानले एक्ट अफ वार भन्यो। अनि अहिले इन्डियाले चाहिँ जुन रेस्पोन्ड गर्यो झन्झन 15 दिनपछि, त्यसबाट पनि पाकिस्तानमा चाहिँ अब पाकिस्तानको भनाइअनुसार चाहिँ धेरै झन्झन्नै 21 सिभिलियन आम जनसाधारण केटाकेटी महिलाको मृत्यु भएको छ, त्यो हामी त्यसको बदला लिन्छौँ भनेर फेरि उपयुक्त समयमा उपयुक्त ढङ्गले चाहिँ फेरि त्यसको बदला लिन्छौँ भनेको हुनाले चाहिँ अब युद्ध चाहिँ अलिकति मिसक्यालकुलेसन भयो भने र उनीहरू पहिलेदेखि नै फ्रन्ट लाइनमा चाहिँ युद्धरत अवस्थामै रहेको, शान्ति सन्धि नभएको अवस्थामा चाहिँ यो अल आउट वार भनेको मतलब ब्रिटिस सेना र एयरफोर्स नेभीको बिचमा चाहिँ पूर्ण युद्ध भनौँ न, अब अल आउट वार नै मा जान्छ कि भन्ने खतरा छ र दुइटै न्युक्लियर पावर भएको हुनाले चाहिँ पाकिस्तानले चाहिँ हाम्रो एक्जिस्टेन्समा हाम्रो सोभरेन्टी र टेरिटोरियल इन्टिग्रिटीमा चाहिँ आक्रमण भयो भने हामी न्युक्लियर पनि युज गर्न सक्छौँ भनेर चेतावनी पटक पटक दिएको कारणले चाहिँ यो भयावह बन्छ कि भन्ने एउटा भय चाहिँ अहिले व्याप्त छ र हामी धेरै टाढा छैनौँ त्यो कश्मीर इलाकाबाट इन्डिया पाकिस्तान बोर्डरबाट होइन. अब त्यसको असर नेपालमा चाहिँ बहु आयामिक ढङ्गको चाहिँ पर्ने सम्भावना छ. त्यो भएर हामीले यसमा चिन्तित हुनुपर्ने र त्यसको चाहिँ अलिकति यो प्रिभेन्टिभ मेजर्सहरू हामीले चाहिँ अप्नाउनु पर्ने चाहिँ देखिन्छ.
अब यो विकसित परिस्थिति र दुवै देशका अधिकारीहरूको धारणा बुझ्दा चाहिँ यो जुन खालको द्वन्द चर्किँदै गएको छ यो चाहिँ तत्काल यसैमा अन्त्य हुने अवस्था चाहिँ देखिँदैन होइन.
अहिले कस्तो भयो भने तपाईँको चाहिँ अहिले विश्व यो चाहिँ तपाईँले अलिकति माथिल्लो तस्विर हेर्नु भनेदेखि चाहिँ अहिले विश्व कस्तो भइदियो भने यहाँ कुनै पनि एउटा शक्तिशाली राष्ट्रले कुनै पनि युद्धहरू रोक्न सकेको अवस्था छैन. हेर्नुहोस् अब राष्ट्रपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइसकेपछि 24 घन्टाभित्र यो रुस युक्रेन युद्ध रोक्छ भनेको थियो. त्यो अहिले सम्भव देखेन. उहाँहरू त अहिले पिस टकबाटै शान्तिवार्ताबाटै पछाडि हटिसक्नुभयो होइन. उता तपाईँको चाहिँ गाजामा इजरायलको गाजापट्टिमा चाहिँ जुन युद्ध थियो त्यो अब म आइसकेपछि पुरै त्यो हस्टेजहरू जसलाई बन्दी बनाएर छ त्यसलाई तुरुन्तै म फिर्ता ल्याउँछु युद्ध रोक्छु भनेको थियो. त्यहाँ पनि अहिले झन् युद्ध त्यहाँ पनि व्यापक भइराखेको छ. अब अहिले इन्डिया पाकिस्तान दुइटैसँग भारतको प्रभाव छ किनभने दुइटैले चाहिँ अमेरिकासँग हात हतियार किन्छ. अब आर्थिक सम्बन्ध हिसाबले र अहिले त फेरि पछिल्लो चरणमा चाहिँ यो सेना सम्बन्धी हात हतियार किन्ने हिसाबले चाहिँ इन्डिया पनि अमेरिकासँग धेरै नजिक जोडेको छ र पाकिस्तान त झन् पहिलेदेखि नै छ अफगानिस्तानको कारणले. दुइटैमाथि प्रभाव भए पनि अब अहिले अमेरिका त्यस्तो धेरै नै कडाइका साथ चाहिँ म युद्ध रोक्छु म जसरी पनि रोक्छु भन्ने पक्षमा पनि देखिँदैन. हिजो ट्रम्पले मैले बोलेको सुनेको थिएँ है त्यो आवश्यकता पऱ्यो भने म त्यहाँ आई विल बी डेयर भनेर म यो युद्धमा चाहिँ म केही गर्न सक्छु कि भने एउटा इन्डिकेट मात्रै गरेर देख्यो. त्यस्तो कडा वक्तव्य पनि आएको छैन होइन. त्यो हुनाले प्रभाव भनेको चाहिँ अब अमेरिकाकै हो. अब रसिया आफै लडाइँमा हेर्नु अहिले यहाँ कस्तो अवस्था देख्यो भने सबै न्युक्लियर पावरहरू चाहिँ आफै युद्धमा छन् क्या. जस्तो अब अमेरिका न्युक्लियर पावर ऊ आफै उता यमनतिर चाहिँ इरानको विरुद्धमा युद्धमा छ. रसिया अर्को न्युक्लियर पावर ऊ आफ्नै छिमेकीको विरुद्ध युक्रेन विरुद्ध छ. अब अहिले फेरि नर्थ कोरिया पनि उता न्युक्लियर पावर अर्को रसियासँग चाहिँ के अरे उसलाई चाहिँ 12,000 फौज दिएर रसियाको पक्षबाट युद्ध लडिराखेको छ. इजरायल पनि न्युक्लियर पावर हो ऊ पनि युद्धमै छ. अब यता आएर इन्डिया पाकिस्तान दुइटै न्युक्लियर पावर यी दुइटै चाहिँ अहिले युद्धमा छ भनेपछि यहाँ कस्तो देख्यो भन्दाखेरि युद्ध रोक्ने क्षमता कुनै पनि एउटा कुनै शक्तिशाली शक्ति जसले चाहिँ दबाब दिएर युद्ध रोक्न सकोस् त्यस्तो शक्ति चाहिँ अहिले देखेको छैन भनेपछि यो विश्व नै तपाईँको चाहिँ बहु ध्रुवीय तर्फ उन्मुख भएको हुनाले र यो पहिला सेकेन्ड वर्ल्ड वार पछि जुन यो इन्टरनेसनल अर्डर विश्व व्यवस्था जुन एउटा कायम भएर अहिलेसम्म आएको थियो अहिले त्यो चाहिँ असन्तुलित छ. त्यसलाई कसैले पनि नमानेको अवस्था. रसियाले मानेको छैन अमेरिकाले मानेको छैन अरूले किन मान्ने. अरू पनि अब रिजनल पावर आयो सबैले त्यसलाई च्यालेन्ज गर्ने चुनौती गर्ने अब नमान्ने त्यस्तो स्थिति भएको हुनाले चाहिँ अब विश्व चाहिँ अलिकति खतरनाक मोडबाट गुजिरहेको चाहिँ मलाई महसुस भइरहेको छ अहिले.
अब यहाँले भने जस्तै युद्धको सम्भावनालाई टार्ने अधिकार र जिम्मेवारी अहिलेको सन्दर्भमा भारत र पाकिस्तानमा मात्र नियत छ. अब विगतका द्वन्द हेर्ने हो भने पनि दुई राष्ट्रहरूमा मात्र उनीहरूको निर्णय चाहिँ प्रधान हुन्छ. अन्य शक्ति राष्ट्रहरूको जतिसुकै दबाव भए पनि उनीहरूले युद्ध नरोकेका उदाहरणहरू प्रशस्तै छन्. अब यो सन्दर्भमा चाहिँ अन्य राष्ट्रहरूको भूमिका शक्ति राष्ट्रहरूको भूमिका संयुक्त राष्ट्रसंघको भूमिका के हुन सक्छ.
अब हेर्नुहोस् पाकिस्तानले चाहिँ हामी यो पहलगाम हमलामा हामी संलग्न छैनौँ हामीलाई सहयोगी छैन भनेर त्यो हमलालाई चाहिँ उसले कन्डेम पनि गर्यो त्यसको विरोध पनि गर्यो होइन भर्सना पनि गर्यो र अन्तर्राष्ट्रिय छानबिनको लागि चाहिँ हामी पुरै तयार छौँ गर्नु पर्यो भनेर उसले मागै राख्दाखेरि पनि अब भारत फेरि अन्तर्राष्ट्रिय बाहिर बाह्य संलग्नता भारतले पहिलेदेखि नै यो पाकिस्तानको इस्युमा चाहिँ उसले पहिलेदेखि नै मानेको छैन. अहिले पनि त्यसमा कुनै जवाफ नदिकन उसले 15 दिनपछि चाहिँ यो अपरेसन सिन्दुर गर्यो. अब यसरी हेर्दाखेरि चाहिँ कसो देखिन्छ भन्दाखेरि अब संयुक्त राष्ट्रसङ्घको अब संयुक्त राष्ट्रसङ्घ त झन् अहिले कमजोर छ नि किन संयुक्त राष्ट्रसङ्घ भनेको चाहिँ संयुक्त सुरक्षा परिषद हो. त्यो विश्वमा चाहिँ शान्ति बहाल गराउन चाहिँ आफ्नो शक्ति प्रयोग गर्न सक्ने क्षमता भएको चाहिँ सुरक्षा परिषद हो। सुरक्षा परिषदको भिटो पावर हो नि, अहिले युद्धमा आफै संलग्न भएको छ, आफ्नै छिमेकीहरूलाई चाहिँ अमेरिकाले पनि अब क्यानाडालाई आफ्नो 51 प्रदेश बनाउँछु भन्छ, उता ग्रिन लाइन गाप्छु भन्छ, अब यता सबैले चाहिँ न्युक्लियर अथवा भनौँ भिटो पावरहरू नै आफै युद्धमा संलग्न भएको भएर चाहिँ त्यहाँ कुनै त्यसबाट चाहिँ अहिले अहिलेको सुरक्षा परिषदबाट कुनै आशा गर्न सक्ने ठाउँ देखाएको छैन। हेर्नुहोस् है, अब अघि भनिहाल्यो त्यो, अब यो अहिले इन्डिया पाकिस्तानमा चाहिँ इन्डिया पाकिस्तानको एउटा इतिहास के छ भने यिनीहरूले लामो युद्ध लड्न सक्दैनन् होइन, यिनीहरूको यिनीहरूको युद्ध छोटो हुन्छ, अब युद्ध भइहाल्यो भने पनि छोटो युद्ध हुन्छ र प्राय चाहिँ अब एउटा बिन्दुमा गइसकेपछि भारत पनि अब आर्थिक विकासमा बढी जोड दिइरहेको हुनाले उसले लामो युद्ध पाकिस्तानसँग चाहिँ अल आउट वार चाहेको देखिँदैन, किनभने उसले जुन त्यो सिन्दुर अपरेसन गर्यो त्यसमा उसले निकालेको वक्तव्यमा पनि के भन्छ, हामीले चाहिँ एकदम क्यालकुलेटेड यो भनौँ न एस्केलेसन नहुने डिस्केलेट गर्ने र अल आउट वार नजाने किसिमको हामीले चाहिँ सेना पाकिस्तानी सेनामा हमला गरेका छैनौँ, हामी अलिकति नै सावधानीपूर्वकै यो अपरेसन गरेको हो भनेर चाहिँ यसलाई एस्केलेसनमा लान यसलाई अझ बढी चाहिँ चर्काउने युद्ध चर्काउने पक्षमा हामी छैनौँ भन्ने हिसाबले सांख्यिक वक्तव्य चाहिँ दिएको छ होइन। तर यो युद्ध भन्ने कुरा चाहिँ एउटा मात्रै साइडले भनेर हुँदैन, अरूले कसरी त्यसको रेस्पोन्स गर्छ भन्ने हो। सिन्दुरपछि चाहिँ पाकिस्तानको प्रधानमन्त्री अरूहरूले बोलेको अनुसार हो भनेदेखि चाहिँ अब हामी पनि उपयुक्त समयमा त्यसको जवाफ दिन्छौँ भनेर छ। हिजो लाइन अफ कन्ट्रोलमा चाहिँ त्यो आर्टिलरी फायर एकै अर्कामा हान्दाखेरि अहिले भर्खर सुने अनुसार चाहिँ इन्डियन साइडपट्टि पुन्छ इलाकामा चाहिँ झन् झन् 15 सिभिलियन मऱ्यो भनेर चाहिँ इन्डियन मिडियाले भन्दाखेरि अवस्था छ होइन। त्यो हुनाले चाहिँ अब यो न्युक्लियर वारमा चाहिँ नजाला, तर के भने युद्ध चाहिँ अब एकै दिन केही दिनमै रोकिने स्थिति चाहिँ त्यहाँ पनि देखिँदैन, अलिअलि एक्सचेन्ज अफ फायर हुने अलिअलि अर्कामा हान्ने चाहिँ केही दिनसम्म चाहिँ रहने सम्भावना चाहिँ छ त्यहाँ चाहिँ।
अब भारत र पाकिस्तानको जुन खालको तनाव यो नयाँ होइन, पछिल्लो समयमा अब मानिसहरूको ज्यान जाने गरी युद्ध भारतले पाकिस्तानतर्फ आक्रमण गर्यो, यसले चाहिँ छिमेकी राष्ट्रहरूमा केही तनाव सिर्जना गर्छ कि भन्ने एउटा चिन्ता पनि छँदैछ। अब यो छिमेकी राष्ट्रहरूमा यसले पार्ने प्रभावहरू, अब भारतसँग जोडिएको नेपाल पनि छ, अन्य मुलुकहरू छन्, सार्क राष्ट्र अन्तर्गत यी दुवै देशहरू रहेका छन्, यसले चाहिँ छिमेकी राष्ट्रहरूमा अब हाम्रो चाहना चाहिँ युद्ध अन्त्य होस्, चाँडै नै अन्त्य होस्, थप युद्ध नहोस् भन्ने हो। अब अहिले चाहिँ यदि यही अवस्थामा चाहिँ र युद्ध अलिकति लामो लम्बिने अवस्थामा चाहिँ छिमेकी राष्ट्रहरूमा कस्तो प्रभाव पार्ला यसले?
अब इन्डिया चाहिँ हेरौँ, अब यत्रो दक्षिण एसियाकै सबभन्दा अब ठुलो क्षेत्रफल भएको, संसारकै सबभन्दा ठुलो जनसङ्ख्या भएको, सैनिक शक्ति भएको, अब छिमेकीहरू ससाना छन्, ऊ आफै युद्धमा अहिले होमिएको छ, अब अर्को दोस्रो शक्ति भनेको पाकिस्तान हो, अब यो दुईवटाको बिचमा युद्ध हुने बित्तिकै साउथ एसियाको अरू ससाना मुलुकमा प्रभाव पर्नु त स्वाभाविक हो, स्वत प्रभाव पर्छ। किन प्रभाव पर्छ, हामी त झन् खुला सिमाना भएको कारणले गर्दाखेरि भारतमा भएको हरेक यस्तो किसिमको सशस्त्र गतिविधि युद्धले चाहिँ नेपालमा सिधै प्रभाव पार्छ। अब प्रभावकै तपाईँले कुरा सोध्नुहुन्छ भने चाहिँ म भनौँला, अब होइन भनेदेखि चाहिँ अब एउटा चाहिँ युद्धपछि तपाईँको यो मूल्य वृद्धि चाहिँ संसारभरि जस्तो युक्रेनपछि मूल्य वृद्धि भयो, अब भारत पाकिस्तानको युद्ध लम्बियो भने यसले चाहिँ साधारण जनतालाई प्रभाव पार्ने मूल्य वृद्धि हो। हाम्रो नेपालीहरू चाहिँ फेरि कश्मीरमा पनि काम गर्छन् क्या, यो पर्यटन मात्रै होइन कि त्यहीँ यो काम धेरै गर्छन्, यो पहाडी इलाकामा होइन, इन्डियाको कश्मीर लगायतको इलाकामा, त्यो हुनाले नेपालीहरू त्यहाँ सिधै प्रभावित हुने हुन्छन् एउटा चाहिँ। अब अर्को चाहिँ अनि त्यहाँ युद्ध चर्क्यो भने खुला सिमाना कारणले यहाँ अलि के अरे जान सजिलो छ भनेर अब टेरोरिस्टहरू पनि अथवा साधारण जनता पनि अनि यहाँ चाहिँ खुला सिमानाको उपयोग गरेर नेपाल छिर्ने सम्भावना छ। अब त्यो भयो भने पनि नेपाललाई चाहिँ अर्को एउटा चाहिँ समस्या चाहिँ चुनौती चाहिँ थप चुनौती आइलाग्छ होइन। अब अर्को प्रभाव भन्यो भनेदेखि चाहिँ अब यो हिन्दू मुस्लिमको लडाइँ, हिन्दू र मुस्लिम भनौँ न, पाकिस्तान मुस्लिम बहुसङ्ख्यक जनसङ्ख्या भएको, भारत हिन्दू बहुसङ्ख्यक जनसङ्ख्या भएको र अस्ति हिन्दू नै मारेको हुनाले चाहिँ हिन्दू मुस्लिम रायट इन्डियामा भयो भने अब हामी कहाँ पनि मुस्लिम पपुलेसन छ, अब त्यो एउटा चाहिँ हिन्दू मुस्लिमको बिचमा चाहिँ समुदायको बिचमा चाहिँ द्वन्द्व सृजना हुन सक्ने अर्को एउटा सम्भावना छ होइन। अब अर्को चाहिँ कस्तो भने युद्ध लम्बियो खण्डमा जस्तो हाम्रो मान्छे चाहिँ उहाँ उसमा पनि त गयो नि त अब रुस रुसको सेनामा पनि भर्ना हुन गए होइन अहिले हामीले चाहिँ अग्निवीरमा हामीले भर्ना बन्द गरेका छौँ अब त्यतापट्टि स्वतन्त्र युवाहरूलाई चाहिँ फेरि अब अलिक लम्बियो भने नेपाली युवाहरू त्यतापट्टि जाने सम्भावना पनि अर्को एउटा हुन्छ अब न्युक्लियर युद्ध नै भयो भनेदेखि त नेपाल त झन् ठाडै प्रभावमा पर्छ सिधै प्रभावमा पर्छ किनभने त्यो न्युक्लियर बमको चाहिँ हावाले चाहिँ त्यो कणहरू उडाएर जता लान्छ त्यसले चाहिँ आम जनतामा चाहिँ दीर्घकालीन स्वास्थ्यमा प्रभाव पार्छ होइन अब अहिले इन्डियामा तपाईँले भन्नुभयो भने कति 800 जिल्लामा चाहिँ 244 जिल्लामा चाहिँ उनीहरूले सिभिल डिफेन्स यो ड्रिल भनेर रिहर्सल नै गर्यो भोलि युद्ध भयो भने कसरी त्यसबाट बस्ने आम साधारण जनता भनेर उनीहरूले चाहिँ एउटा रिहर्सल नै गर्यो हामी पनि धेर टाढा छैन हेर्नुहोस् है उनीहरूबाट हामी धेर टाढा नभएको हुनाले अब हामीले पनि सावधानी अपनाउनु पर्ने र जनचेतना फैलाउनु पर्ने यो यो न्युक्लियर वार भयो भने त त्यसबाट यहाँको सिधै असर पर्छ त्यसबाट कसरी बच्ने होइन भन्ने जनचेतना पनि जगाउन पर्ने देखिन्छ अब केही समय अब यसरी हेर्दै जाँदाखेरि त्यस्तो हुने अवस्था देखियो भने
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ आजको अन्तरसंवादमा भारत र पाकिस्तान बीच बढ़ेको पछिल्लो तनाव यसले विश्व राजनीतिमा पारेको प्रभाव र नेपाललाई यसले पार्न सक्ने प्रभाव लगायतका सन्दर्भमा नेपाली सेनाका पूर्व उपरथि दण्डविद र डाक्टर पूर्ण सिलवालसँग कुराकानी गरिरहेका छौं जस्तै अब नेपालले यी दुई देशबीच भएको जुन खालको तनाव छ यसमा केही न केही आफ्नो धारणा सार्वजनिक गर्नु पर्ला अब नेपालले विगतदेखि नै असंलग्नताको नीति लिएको छ द्वन्द्वको विपक्षमा छ आतंकवादको विपक्षमा उभिँदै आएको छ यो सन्दर्भमा अब नेपालको भूमिका चाहिँ नेपालले लिने रणनीति नेपालले व्यक्त गर्ने धारणा चाहिँ कस्तो हुनुपर्छ
नेपालको चाहिँ दुईवटा भूमिका छ एउटा चाहिँ स्वतन्त्र देश र हामी भारत पाकिस्तान दुईटैसँग सम्बन्ध सुमधुर सम्बन्ध भएको कारणले एउटा त्यो देश एउटा देशको हिसाबले हाम्रो भूमिका हुन्छ अर्को चाहिँ सार्क राष्ट्रको चाहिँ हामी सार्क संगठनको हामी अध्यक्ष राष्ट्र अहिले पनि भइरहेको हुनाले सार्कको अध्यक्षको हैसियतले पनि तपाईँको चाहिँ केही न केही बोल्नुपर्ने एउटा चाहिँ तपाईँको चाहिँ पोजिसन चाहिँ सार्कको चाहिँ के देखाउनु पर्ने भलै भारतले सार्कलाई चाहिँ त्यति अगाडि बढाउन चाहेको छैन तर के भने अहिलेसम्म मृत भइसकेको अवस्था त छैन नि त्यो हुनाले कमसेकम दबावमूलक ढङ्गले चाहिँ एउटा दबावको लागि पनि वक्तव्य निकाल्ने होइन नेपालले पनि निकाल्ने र दुइटै देश राष्ट्रलाई चाहिँ युद्ध रोक्नको लागि आह्वान त गर्नु पऱ्यो नि त फर्दर तपाईँको युद्ध चाहिँ अझ चर्काउन हुँदैन यसले चाहिँ सबै देशलाई प्रभाव पर्छ भनेर अझ बढी सिभिलियन जनताको चाहिँ मृत्यु हुन्छ त्यहाँदेखि रोक्नु आवश्यक छ यो सबै सार्क राष्ट्रको इन्ट्रेस्ट चाहिँ यो युद्ध चाहिँ रोकिनुपर्छ रोक्नुपर्छ यसबाट चाहिँ सबैको लागि हित छ यदि युद्ध भयो भनेदेखि चाहिँ सबैलाई चाहिँ यसले चाहिँ राम्रो गर्दैन भन्ने हिसाबले एउटा वक्तव्य त सार्क राष्ट्रको अध्यक्षको हैसियत पनि र नेपाललाई स्वतन्त्र राष्ट्र हैसियत पनि वक्तव्य निकालेर यहाँ भारतको राजदूत पनि हुनुहुन्छ यहाँ पाकिस्तान राजदूत हुनुहुन्छ उहाँलाई बोलाएर यो युद्ध रोक्न दबाब त दिनु पऱ्यो नि त कुटनीतिक पहल त गर्नु पऱ्यो नि त कुटनीतिक पहलै गरे पनि गर्नुपर्छ
अब यो परिस्थिति बीच हिजो सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा परिषदको बैठक पनि बसेको थियो र यसले चाहिँ अब यसलाई अलिकति पछिल्लो सुरक्षा परिस्थितिको सूक्ष्म विश्लेषण गरी आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ अब यस्ता रणनीतिहरू के हुन सक्छन् नेपालले लिनुपर्ने अब खुला सीमा छ अब त्यो द्वन्द्व चर्किँदै गयो भने त्यहाँका नागरिकहरू सिधै पस्ने अवस्था पनि आउन सक्छ अब नेपालले लिनुपर्ने रणनीतिहरू चाहिँ के हुन सक्छन्
पहिलो कुरो त हेर्नु नि भारतले कतिपय ठाउँमा यो हाम्रो पूर्वी नाकामा काकडभिट्टामा पनि बेला बेला चाहिँ परिचय पत्र नेपालीलाई परिचय पत्र मागेर मात्र प्रवेश दिन्छ भनेर हामीले समाचार पढिराखेका छौँ होइन हामीले त्यसलाई नै अनुकरण गर्दै हामीले सबै भारतबाट चाहिँ इन्ट्री पोइन्टहरूमा चाहिँ प्रवेशद्वारहरूमा चाहिँ हामीले परिचय पत्र चेक नगरिकन जाने आउने गर्न दिनु हुँदैन अहिले अपचित गर्न एकदम जरुरी देखियो यही मौका पनि हो है सबै नाकाहरूमा चाहिँ परिचय पत्र भारतीय हो भने आउन पायो अरू नागरिक आउन पाएन यताबाट पनि भारतीय हो भने जान पाए नेपाली हो भने आउन जान पाए अरू नागरिक पाएन नि त त्यस कारण चाहिँ कमसेकम अहिले मौका पनि हो यो कडाइको साथ परिचय पत्र हेरेरै मात्रै इन्ट्री एक्जिट गर्न दिने एउटा व्यवस्था चाहिँ त्यो गर्न चाहिँ अत्यावश्यक छ होइन यो गर्नुपर्ने देख्यो किनभने भोलि यहाँ केही गरी कश्मीरमा भएका चाहिँ सम्भावित आतंकारीहरू नेपाल आएर अथवा चाहिँ पाकिस्तानको पनि कुनै आतंकारी समूहको मान्छेहरू नेपाल आएर पाकि भारत छिरेर के गर्यो भने फेरि नेपाललाई पुरै दोष लगाउने चलन छ, होइन? अब नेपाललाई फेरि अप्ठ्यारो पार्ने चलन पहिलेदेखि नै छ। पहिलो कुरो चाहिँ हामी त्यसबाट सचेत हुनु पर्यो। एयरपोर्ट सबै अन्तर्राष्ट्रिय एयरपोर्टहरूमा चाहिँ विदेशी नागरिकहरूको चाहिँ कडाइका साथ चेक गर्न पर्यो, होइन? अब जमिनबाट आउने नागरिकहरूको पनि चाहिँ राम्रोसँग चाहिँ चेक गर्न पर्यो। सबैभन्दा पहिलो काम चाहिँ त्यही नै गर्नु पर्यो हुन्छ। अब दोस्रो काम भनेको चाहिँ तपाईँको चाहिँ इन्टर्नल आन्तरिक पनि हाम्रो यहाँ इन्टेलिजेन्स भनौँ न त्यो क्षमता चाहिँ अलिक विस्तार गर्नुपर्छ। यो बेलामा चाहिँ कतै गतिविधि भइरहेछ कि हिन्दू मुस्लिम रायट हुने सम्भावना छ कि छैन त्यो अलिक नजिकबाट चाहिँ त्यसलाई निहाल्नुपर्ने अवस्था चाहिँ एउटा त्यो देखिन्छ।
अब अहिलेको नेपालको सन्दर्भमा सार्क राष्ट्रको अध्यक्षको हैसियत सँगै सार्कको मुख्य कार्यालय नेपालमा छ र सार्क चाहिँ अब विगतदेखि नै पाकिस्तान र भारत बीच द्वन्द्वका कारण भनौं सार्क जसरी प्रभावकारी हुनुपर्ने थियो सहकार्यका क्षेत्रमा आपसी सहकार्यका क्षेत्रमा त्यो हुन नसकिरहेको यथार्थ छँदैछ। अब यो सन्दर्भमा अब सार्क राष्ट्रको हिसाबमा अब कसरी अब यो जसरी यो द्वन्द्व अहिले चलिरहेको छ यसलाई मत्थर पार्नका लागि सार्क संगठनले कसरी कस्तो भूमिका खेल्न सक्ला?
एउटा चाहिँ मैले देखेको चाहिँ कस्तो लाग्छ भने जस्तो सार्क राष्ट्रका सबै देशका राजदूतहरू छन्, होइन? अब भारत पाकिस्तान बाहेक अरू के अरे राजदूतहरूको यसो भेटघाट गरेर एउटा संयुक्त अरू साना देशहरूले युद्ध रोक्नलाई वक्तव्य पनि निकाल्नु छ, संयुक्त वक्तव्य, होइन? नभए उहाँहरूको अनुरोधमा चाहिँ नेपालको अध्यक्षको हैसियतले निकाल्नुपर्छ। एउटा दबावमूलक केही न केही यो कुटनीतिक पहल त गर्दा केही बिग्रिने कुरा होइन, यसबाट फाइदा नै हुन्छ, बेफाइदा केही पनि हुँदैन। अब अध्यक्ष राष्ट्रको हैसियतले पहल चाहिँ एकदम लिनु जरुरी छ। अब टेलिफोन भर्चुअलबाट मिटिङ गरेर पनि दुईटा देशलाई चाहिँ सबै एकताबद्ध सबै अरू राष्ट्र ससाना वरिपरिका राष्ट्रहरू एकताबद्ध भएर चाहिँ ठुला राष्ट्रहरू दुईवटालाई चाहिँ युद्ध रोक्न चाहिँ दबाब दिने अनुरोध गर्ने काम चाहिँ कुटनीति पहल भने त्यही त हो नि, त्यो गर्नुपर्छ र यो भयावह हुन्छ, यसले चाहिँ कसैको पनि हित गर्दैन, युद्धले निकास पनि निस्किँदैन, होइन? त्यो भन्दै चाहिँ एउटा कडा वक्तव्य चाहिँ संयुक्त राष्ट्र के अरे सार्क अध्यक्षको हैसियतले अरू राष्ट्रहरूसँग समन्वय गरेर निकाल्न जरुरी छ। अब यहाँ बिबिआइएन भन्ने पनि त छ नि, अब इन्डिया पनि त्यसमा छ, बिबिआइएनको इन्डिया बाहेक अरू सदस्यले पनि निकाल्न सक्ने भयो। उतापट्टि बिम्स्टेक पनि छ, बिम्स्टेकको राष्ट्रहरूले पनि निकाल्न सक्ने भयो। त्यसमा चाहिँ हाम्रो अध्यक्षता नभए हुनाले त्यो चाहिँ हामीले गर्न सक्दैनौँ, तर सार्कको चाहिँ हामीलाई गर्नुपर्ने चाहिँ हामीले सार्कको लागि नै प्लेटफर्म बनाउनु पर्छ जस्तो लाग्छ मलाई।
हजुर, हस्, डाक्टर पूर्ण सिलवालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई रेडियो नेपालका तर्फबाट धेरै धन्यवाद।
मलाई पनि रेडियो नेपालले यो बोल्ने मौका, मेरो अनुभव सेयर गर्ने मौका दिनुभयो, यसको लागि म तपाईँको टिमलाई धन्यवाद दिन्छु। नमस्कार।
आजको अन्तर्संवादमा हामी भारत पाकिस्तान बीच देखिएको पछिल्लो तनाव, यसले क्षेत्रीय राष्ट्रहरूमा पारेको प्रभाव र नेपालले लिनुपर्ने रणनीति लगायतका सन्दर्भमा केन्द्रित रहेर पूर्व नेपाली सेनाका पूर्व उपरथि द्वन्द्वविद डाक्टर पूर्ण सिलवालसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि आउनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।